नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रिया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 14 गते सोमबार, चैत्र कृष्ण पक्ष एकादशी तिथि, तदनुसार मार्च 28 तारीक सन् 2022, नेपाल सम्बत 1142। आउँदै गरेको स्थानीय तह निर्वाचनको बारेमा आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा छापेका छन्। कान्तिपुर दैनिकको यस्तै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ, थपिए 36.5 लाख मतदाता, स्थानीय तह निर्वाचनमा पाउने 2 करोड़ मतदाता, सबैभन्दा धेरै काठमाडौँ महानगरमा 3 लाख, कम मनाङको नार्पाभूमि गाउँपालिकामा 448 जना। शीर्षकमा खबर छापेको छ, पछिल्लो 5 वर्षमा 36,61,299 मतदाता थपिएका छन्। निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूची अनुसार आगामी वैशाख 30 हुने स्थानीय तह निर्वाचनमा 1,77,33,723 जनाले मतदानमा भाग लिन पाउनेछन्। 2074 स्थानीय तह निर्वाचनमा 1,40,72,424 मतदाता थिए। सरकारले माघ 24 स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको थियो। त्यसको भोलिपल्टदेखि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो। 2078 माघ 24 मतदाता नामावलीमा सूचीकृत नागरिकले आगामी स्थानीय तह निर्वाचनमा भाग लिन पाउनेछन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, त्यस बेलासम्म संकलन भएको विवरणलाई ओडा तहसम्म छानबिन गरी आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो। मुलुकमा पुरूषभन्दा महिलाको जनसंख्या बढ़ी भए पनि मतदातामा भने पुरूष बढ़ी छन्। आयोगका अनुसार 89,92,010 जना पुरूष र 87,41,530 जना महिला मतदाता रहेका छन्। यस्तै योनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता 183 जना रहेका छन् भने 5 वर्ष यता यो समुदायका 39 जना मतदाता थपिएका छन्। 2074 स्थानीय तह निर्वाचनमा पुरूष मतदाता महिला भन्दा 86,026 जना धेरै थिए। जनसंख्यामा जस्तै मतदातामा पनि महिला बढ़ी हुनुपर्ने हो, तर कम देखिएका छन्। आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भन्नुभयो। कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ।
नेपाल समाचार पत्रले पनि स्थानीय तह निर्वाचनकै प्रसंगलाई मुख्य समाचार बनाएको छ। स्थानीय तह निर्वाचन 2079/16 गतेबाट मतपत्र छपाई हुँदै 77 जिल्लामै मुख्य निर्वाचन अधिकृत तोकियो। शीर्षकमा नेपाल समाचार पत्र लेख्छ, निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले आइतबार आगामी चैत्र 29 लागू हुने गरी 77 मुख्य निर्वाचन अधिकृत र 676 निर्वाचन अधिकृत तोकेको हो। आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, तोकिएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतलाई चैत्र मसान्तदेखि वैशाख 2 गतेसम्म अभिमुखीकरण तालिम दिनेछौ। त्यसपछि स्थानीय तहमा खटाउनेछौ। अभिमुखीकरणपछि ती निर्वाचन अधिकृतलाई 77 जिल्ला र 753 स्थानीय तहमा खटाइनेछ। यसैबीच जनक शिक्षा सामग्री केन्द्रले 16 चैतबाट मतपत्र छपाई शुरू गर्ने भएको छ। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मतपत्र छपाई गर्न दिने निर्णय गरेको हो। करिब 2 करोड़ मतपत्र छपाईका लागि 9 मेसिन तयारी अवस्थामा रहेको केन्द्रले जनाएको छ। केन्द्रका महाप्रबन्धक अनिल कुमार झाले मतपत्र छपाईका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, आयोगका आयुक्त सहितको टोलीले जनकको छापाखानाको अवलोकन गरे लगत्तै काम गर्न पत्र दिएको हो। संस्थानले बुधबारबाट छपाई शुरू गर्नेछ। उच्च सुरक्षा निकायले केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइसकेको छ। आयोगले प्रेसको अवस्था र छपाईको क्षमता लगायतका विषयमा जानकारी लिएपछि मतपत्र छपाई गर्ने निर्णय सहितको पत्र जनक शिक्षामा पठाइएको हो। मतपत्र छाप्नु अघि सबै मेसिन र छपाई गर्ने स्थल सुरक्षा कर्मीले जिम्मा लिनेछ। त्यसपछि सबै आधार र आवश्यक क्षेत्रमा सीसीटीभी जडान गर्न निर्देशन दिनेछ। संस्थानका प्रवक्ता चित्र कुमार आचार्यले छपाई गर्न 3 तहको सुरक्षा घेरा हुने जानकारी दिनुभयो। स्थानीय तह निर्वाचन 2079/16 गतेबाट मतपत्र छपाई हुँदै 77 जिल्लामै मुख्य निर्वाचन अधिकृत तोकियो। नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ।
तालमेलकै पक्षमा कांग्रेस, यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाली कांग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलसँग तालमेल गर्ने भएको छ। केन्द्रीय समितिको जारी बैठकमा सदस्यहरूको धारणा सुनेसँगै कांग्रेस नेतृत्व वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निष्कर्षमा पुगेको हो। बैठकमा सबैजसो केन्द्रीय सदस्यले तालमेलकै पक्षमा मत राखे को जानकारी दिँदै नेता रामचन्द्र पौडेलले भन्नुभयो, केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्नेछ, तालमेल कुन तरिकाले गर्ने लगायत बाँकी कुरा पार्टीका तल्ला तहले नै टुंग्याउनेछन्। केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि शुरू केन्द्रीय समितिको बैठक आइतबार पनि बस्यो। बैठकमा बोल्ने नेताहरूले स्थानीय आवश्यकता अनुसार निर्वाचनमा तालमेल गर्नुपर्ने तर त्यसका लागि पार्टीले सैद्धान्तिक निर्णय लिनुपर्नेमा जोड़ दिँदै विपक्षमा उभिन उपयुक्त नहुने धारणा राखेका थिए। निर्वाचन प्रणालीका कारण पनि संघ र प्रदेशमा सरकार सञ्चालनका लागि गठबन्धन आवश्यक रहेको भन्दै उनीहरूले स्थानीय तहको चुनावमा पनि तालमेलका पक्षमा जोड़ दिएका छन्। यसैबीच नेकपा एमाले निर्वाचन आयोगको गतिविधिबारे प्रश्न उठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनले सेटिङमा काम गरेको हुन सक्ने आशंका गर्दै प्रश्न उठाउनु भएको हो। निर्वाचन आयोगका पदाधिकारी र सत्ता गठबन्धनबीच सेटिङ हुन सक्छ। अहिले सबै प्रकारका अवांछित तत्वहरू एमाले विरूद्ध लागेका छन्। संवैधानिक आयोग पनि एमाले विरूद्ध सत्ता गठबन्धनसँग मिलेको हुनुपर्छ, पार्टी अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा आइतबार भन्नुभयो। बैठकमा निर्वाचन आयोग संवैधानिक निकाय भएकाले निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा सरकारको आदेश पालक जस्तो भएको आरोप लगाइएको छ। बैठकले निर्वाचन घोषणा भएपछि सरकारी कर्मचारी सरुवा गर्ने, प्रहरी प्रशासनलाई धम्क्याउने जस्ता गतिविधिले निर्वाचनको काम प्रभावित हुन सक्नेतर्फ आयोगको ध्यान आकर्षित गराएको छ। तालमेलकै पक्षमा कांग्रेस, निर्वाचन आयोग सेटिङमा चलेको एमाले आशंका नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यता राजधानी दैनिकले पनि यस्तै प्रसंगलाई कांग्रेस बैठक अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा शीर्षकमा खबर बनाएको छ। नेपाली कांग्रेसले स्थानीय तहको सबैभन्दा ठूलो संरचना महानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेलबारे निर्णय गर्ने तयारी गरेको छ। कांग्रेस केन्द्रीय समितिलाई विधानले समेत त्यो अधिकार दिएको छ। यसै गरी उपमहानगरपालिका नगरपालिका तहमा पनि केन्द्रीय नेतृत्वसँगको रायबाट उम्मेद्वार तय गर्ने विषयमा कांग्रेस अघि बढ़ेको छ भने गाउँपालिका तहमा स्थानीय राजनैतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेलबारे निर्णय गर्ने कांग्रेसको तयारी रहेको राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको सुंगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौ, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नेपाल चीन सहकार्य अझ बलियो, सम्बन्ध थप सुदृढ बन्ने विश्वास, गोर्खापत्रले प्राथमिकता दिँदै छापेको समाचारको शीर्षक हो यो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चीनका विदेश मन्त्री वाङले आइतबार राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नु भएको छ। नेपाल भ्रमणको अन्तिम दिन उहाँले राष्ट्रपति भण्डारीसँग भेट गर्नु भएको हो। भेटमा दुई देश बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देश बीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मदत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको सामाजिक आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्नुभयो। विदेश मन्त्री वाङले नेपाल चीनको मित्रता निरन्तर कायम रहने विश्वास दिलाउनु भएको थियो भन्दै गोर्खापत्रले समाचार छापेको छ। यसैबीच नेपाल र चीनबीचको घनिष्ठ मित्रतालाई थप उचाइमा पुर्याउन दुई मित्र राष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो बनाउने सहमति गरेका छन् भन्दै गोर्खापत्र अगाडि लेख्छ। चीनिया विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणले दुई मुलुक बीचको सम्बन्ध थप घनीभूत बनाउने अवसर सिर्जना गरेको हो। शनिबार छिमेकी मुलुकका समकक्षी परराष्ट्र मन्त्रीसँगै दुई देशका प्रतिनिधिमण्डल सहित बसेको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने सहमति गरेको हो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का र चीनिया विदेश मन्त्री वाङ बीच भएको द्विपक्षीय भेटवार्तामा दुई मुलुक बीचको विकासात्मक सहकार्यलाई जोड़ दिँदै सम्बन्धको नयाँ आयाम कायम गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ भन्दै गोर्खापत्रले समाचार छापेको छ। अन्नपूर्ण पोस्टले रसुवागढ़ी र तातोपानी नाका खुलाउन नेपालको चासो शीर्षकमा अग्रपृष्ठमा मुख्य समाचार बनाएको छ। नेपालले कोरोना महामारीसँगै अवरूद्ध रसुवागढ़ी र तातोपानी नाका खुलाउने विषयमा चासो दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार चिनिया विदेश मन्त्री वाङ यीसँगको छुट्टा छुट्टै भेटमा नाका सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको हो। चिनिया विदेश मन्त्री वाङले नेपालसँगका अवरूद्ध नाका सञ्चालन गर्न सकारात्मक जवाफ दिएको नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओलीसँगको भेटमा सहभागी एमाले नेता डाक्टर राजन भट्टराईका अनुसार ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतका परियोजना छिटो अघि बढ़ाउन पनि चीनको ध्यान आकर्षण गराउनु भएको थियो। माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटमा विदेश मन्त्री वाङले कोरोनाका कारण चीनबाट आउनुपर्ने सहयोग नआउँदा नेपालले धेरै समस्या भोग्नु परेको बताउनु भएको थियो। माओवादी नेता शक्ति बस्नेतले भेटबारे जानकारी दिँदै भन्नुभयो, व्यापारिक नाकाहरू बढ़ाउने र अहिले भइरहेकालाई थप व्यवस्थित गर्न अध्यक्षले अनुरोध गर्नुभयो। विदेश मन्त्री वाङले रसुवागढ़ी र तातोपानी नाका खोल्न चीन सकारात्मक भएको जवाफ दिनु भन्दै अन्नपूर्ण पोस्टले समाचार छापेको छ। यता नागरिक दैनिकले चीनको प्रमुख चासो सुरक्षा शीर्षकमा मुख्य खबर छापेको छ। नेपाल भ्रमणमा आउनुभएका चीनिया विदेश मन्त्री वाङले उच्चस्तरीय भेटघाटमा नेपाली भूमि तिब्बत सहित चीन विरोधी गतिविधिमा प्रयोग हुन सक्ने भन्दै सुरक्षा चासो व्यक्त गर्नुभएको हो। नेपालमा बेला बेलामा हुने तिब्बत विरोधी गतिविधिबाट सशंकित चीनले एमसीसी अनुमोदन भएसँगै थप सुरक्षा चासो व्यक्त गरेको हो भन्दै नागरिकले मुख्य समाचार छापेको छ।
गैर आवासीय नेपालीका मागप्रति सरकार संवेदनशील, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपाली संघका मागप्रति सरकार संवेदनशील रहेको बताउनु भएको छ। गैर आवासीय नेपाली संघको दशौं विश्व सम्मेलनको आइतबार समापनका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीलाई नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैं सकारात्मक रहेको बताउनुभयो। वहाँले नेपालको संविधानले अर्थ उद्योग र वाणिज्य नीति अन्तर्गत गैर आवासीय नेपालीहरूको ज्ञान सिप प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने कुरालाई प्राथमिकताका साथ उल्लेख गरेको औल्याउनुभयो। प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीहरूको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको काममा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी सुधार गरिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ती नीति तथा नियमहरूलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैर आवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्न सक्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गरिनेछ। उहाँले मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारहरूको निर्माण हुन आवश्यक भएकाले वर्तमान अवस्थामा मुलुकमा ठूला विद्युत आयोजना, सड़क, टनल लगायतका परियोजनाहरू कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको उच्च खाँचो रहेको बताउनुभयो। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा छापिएको खबर हो।
प्रचलित 500 मिलिग्राम एमजीको सट्टा 650 एमजीको सिटामोल उत्पादन गर्न दिने सरकारी निर्णयको चर्को विरोध भएको छ। नेपाल फार्मास्युटिकल एसोसिएशन, उपभोक्ता हित संरक्षण मंच र नेपाल फार्मेसी संघले सिटामोलको मूल्य वृद्धि गर्ने बहानामा क्लिनिकल परीक्षण बिना दिएको उत्पादन अनुमति अविलम्ब फिर्ता लिन माग गरेका छन्। सिटामोलको डोज बढ़ाउने निर्णय फिर्ता लिन दबाव शीर्षकमा कान्तिपुरले प्राथमिकताका साथ खबर छापेको छ। कान्तिपुर अगाडि लेख्छ, 650 एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न माग गर्दै मन्त्र संघले राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका छन्। यसअघि औषधि व्यवस्था विभाग आफैले 650 एमजीको औषधि उत्पादन तथा बिक्री अनुमति नदिने निर्णय गरेको र अनुसन्धान तथा क्लिनिकल ट्रायल समेत नभएकाले औषधि सल्लाहकार समिति बैठकको निर्णय रोक्न उनीहरूको माग रहेको छ। देशभरिमा करिब 1,100 फार्मासिस्ट सदस्य रहेको एसोसिएशनले जारी गरेको विज्ञप्तिमा निर्णय गलत मनसायले भएको ठहर गरिएको छ। कान्तिपुरले छापेको छ।
अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले 1 अमेरिकी डलर साट्न 125 र 100 भारतीय रूपियाँ भारू साट्न 165 नेपाली रूपियाँ तिर्नु परेको छ। राष्ट्र बैंकले आइतबारका लागि 1 अमेरिकी डलरको सटही दर 122 रूपियाँ 22 पैसा तोकेको थियो। त्यस्तै उसले आइतबारका लागि 100 भारूको सटही दर 160 रूपियाँ 15 पैसा तोकेको थियो। भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारू पाउने अवस्था छैन। माग अनुसार आपूर्ति नभएपछि डलर र भारूको विनिमय दरमा चाप परेको हो। अहिले बजारमा 1 डलर र 100 भारू लिन क्रमश 125 र 165 नेपाली रूपियाँ तिर्नु परेको व्यवसायी बताउँछन्। वैध रूपबाट जुन मूल्य छ त्यसलाई भन्सारमा घोषणा गरेर ल्याउने आयात गरेका सामानको भुक्तानी गर्न राष्ट्र बैंकले व्यवसायीलाई विदेशी मुद्रा उपलब्ध गराउँछ। भन्सारमा मूल्य घटाएर ल्याएका सामान र भन्सार छलेर ल्याएका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैले बजारबाट डलर र भारू किन्नुपर्छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ भन्नुहुन्छ, अवैध कारोबार गर्ने व्यवसायीले अभावका कारण डलर र भारू किन्न बढ़ी मूल्य तिरेका हुन सक्छन्। बजारमा डलर र भारू दुवै अभाव छ। चलखेल गर्ने व्यवसायीलाई कार्यवाहीको यसैबीच राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल भन्नुहुन्छ, डलर र भारूको अवैध कारोबारबारे गुनासो आएको छ। विमानस्थल र केही मनी चेन्जरमा निगरानी गरे पनि कारोबारीलाई भेट्टाउन सकिएको छैन। कालो बजारी गरेको पाइए कार्यवाही गर्छौं। कालो बजारमा विदेशी मुद्रा सटही दर डलर 125 भारू 165 नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। सहयात्रामै सफलता शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। मुलुकमा 5 राजनैतिक दलको गठबन्धनको सरकारले राज्य सत्ता सञ्चालन गरिरहेको छ। यस अवधिमा मुलुकमा विकास निर्माण लगायत विविध पक्षमा उल्लेखनीय कार्य सम्पन्न भएको छ। राजनैतिक दलबीचको एकता सहमति तथा गठबन्धन आवधिक निर्वाचनका क्रममा मात्र सीमित नराखी मुलुकको विकास एवं समृद्धिका लागि समेत अनिवार्य रहेको छ। मुलुक विकासमा पछाडि पर्नुको प्रमुख कारण दलबीचको खिचातानी तथा एकलौटी प्रवृत्ति पनि हो। यसतर्फ दलहरूले मनन गर्नु उपयुक्त हुन्छ भन्दै गोर्खापत्रले सम्पादकीय उठाएको छ। राजधानी दैनिकले इमान्दारिता र सशक्त कार्यान्वयनको खाँचो शीर्षकमा सम्पादकीय उठाएको छ। नेपालका लागि 3 दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार काठमाडौँ आइपुग्नुभएका चिनियाँ विदेश मन्त्री वाङी र परराष्ट्र मन्त्री नारायण खड्का बीच 9 बुधे सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसले नेपाल चीन बीच व्यापार तथा मैत्री सम्बन्धलाई थप बलियो बनाएको छ। प्रधानमन्त्री देउबासँग भेटघाटका क्रममा चीनका तर्फबाट पोखरा विमानस्थलको साँचो पनि हस्तान्तरण गरिएको छ। कूटनीतिक आदान प्रदान नियमित र कार्यकारी बनाउनुपर्छ। यसका लागि नेपाल चीन सरकारले इमान्दार कार्यान्वयनको बाटो अख्तियार गरून् भनेर राजधानीले सम्पादकीयमा उठाएको छ भने नेपाल चीनकै सम्बन्धलाई कान्तिपुरले पनि सम्पादकीयमा छापेको छ। चीन सम्बन्धको पुनर्ताजगी शीर्षकमा कान्तिपुर लेख्छ, नेपालभित्र विदेश नीतिको प्राथमिकताबारे बहुकोणबाट बहस तीव्र बनिरहेको र यस क्षेत्रको भू राजनीति थप पेचिलो बन्दै गएका बेला शक्तिशाली छिमेकी राष्ट्र चीनका विदेश मन्त्री वाङी बाट भएको काठमाडौँ भ्रमण आफैमा अर्थपूर्ण छ। घरेलू राजनीतिमा जे जस्तो फरक मत रहे पनि वैदेशिक मामिलामा सबै राजनैतिक दल र हरेक सरकारको मोटामोटी एउटै नीति हुनुपर्छ। सन्तुलन र गतिशील तटस्थताको स्थायी विदेश नीतिमै नेपालको पनि स्थायी भलो जोड़िएको छ भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। सार्वजनिक संस्थानमा सरकारी लगानीको विषय फेरि एकपटक उठान भएको छ। सार्वजनिक संस्थानमा सरकारले लगानी गर्न हुने या नहुने विवाद जति धेरै लम्ब्यायो त्यति नै मुलुकका लागि अहितकारी बन्नेछ। सरकारले पछि गरिने निर्णयले राज्यको पैसा मात्र बर्बाद भइरहेको छ भन्दै संस्थान सम्बन्धी राष्ट्रिय नीतिको खाँचो रहेको विषयलाई नागरिकले सम्पादकीयमा उठाएको छ भने तस्करी हुने विषयलाई आजको अन्नपूर्ण पोस्टले तस्करको लश्कर शीर्षकमा सम्पादकीय छापेको छ।
महाकालीमा फेरि भारतको बल मिचाई, यो खबर नयाँ पत्रिका दैनिकले तस्विरसहित अग्रपृष्ठमा छापेको छ। महाकाली नदीमा भारतले पुनः बल मिचाई शुरू गरेको छ। दार्चुला सदरमुकाम खलंगा अगाडि महाकालीको धार नै परिवर्तन गर्ने गरी संरचना बनाइरहेको भारत नेपालको विरोधपछि रोकिएको थियो, तर पुनः नेपालतर्फ क्षति पुग्ने गरी एकतर्फी सीमा नदीको धार परिवर्तन गर्न थालेको छ। एक साता अघि मात्रै दुई देशका स्थानीय प्रशासनबीच द्विपक्षीय सहमति मात्रै तटबन्ध निर्माण गर्ने सहमति भएको थियो। त्यस विपरीत भारतले शनिबारदेखि खलंगा उत्तरतर्फको कलोन क्षेत्रमा नेपालतर्फको तटबन्ध भत्किने गरी महाकालीको धार फर्काउने क्रम काम शुरू गरेको छ। नदी पार गर्दै नेपाली क्षेत्रमै पुगेपछि आइतबार स्थानीय प्रशासनले भारतीय एक्सकाभेटरको साँचो नियन्त्रणमा लिएको छ। महाकालीमा फेरि भारतको बलमिचाई नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब केही प्रसंगहरू छोटकरीमा। मेलम्चीको पानी चैत अन्तिम सातासम्म काठमाडौँ ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। गत एक असार र पन्ध्र साउनको बाढ़ी पहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाका संरचना मरमत गरी चैतसम्म उपत्यकामा पानी ल्याउनका लागि तयारी अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। यो प्रसंग नयाँ पत्रिकाले छापेको छ।
चीन पठाउने घाँस कस्तो, यो प्रसंग कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। चिनिया विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा चीनमा हेलेज निर्यात गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भयो। हेलेजलाई धेरैले घाँसको प्रजाति भने, तर यो प्रजाति नभएर प्रशोधित घाँस हो। यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
र निर्धारित बाहेक लोक सेवा आयोगका लिखित परीक्षा चुनाव पछि मात्र हुने भएको छ। स्थानीय तहको चुनावको 15 दिन अगाडि र 10 दिन पछि गरी 25 दिन भने आयोगले पदपूर्ति सम्बन्धी सम्पूर्ण काम स्थगित गर्ने तयारी गरेको प्रसंग नयाँ पत्रिकाले छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।